यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। समावेशी र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूल लक्ष्य भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न सबै स्वास्थ्य संस्थालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। मोगलिङ पोखरा सड़क अन्तर्गत कोत्रे खण्डमा आजदेखि पाँच दिन बिहान आठदेखि साँझ छ बजेसम्म सवारी आवागमन बन्द हुने। इजरायलले गाजाको शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा 33 भन्दा बढ़ीको मृत्यु। र एनपीएल क्रिकेटमा विराटनगर किङ्सद्वारा चितवन राइनोज र कर्णाली एक्सद्वारा लुम्बिनी लायन्स पराजित।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशी र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूल लक्ष्य भएको बताउनु भएको छ। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आज काठमाडौँमा आयोजना गरेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायको जीवनस्तर माथि उकास्न संविधानले सुनिश्चित गरेको मौलिक हकको प्रभावकारी कार्यान्वयनमा जोड़ दिनुपर्ने बताउनुभयो। नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र सबै महिलाको अधिकार स्थापनाका लागि विशेष महत्व दिँदै आएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले पछाडि पारिएका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउँदै आदिवासी जनजातिलाई आफ्ना परम्परा, कला र संस्कृतिको संरक्षण गर्न आग्रह गर्नुभयो। भेलामा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संविधान संशोधनद्वारा समानुपातिक र समावेशी प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउन लागि बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले संविधान संशोधनको विषय उठ्दा धेरै सीमान्तकृत समुदायको मनमा समावेशी र समानुपातिकमा आँच आउँछ कि भन्ने डर उब्जिएको हुँदा त्यस विषयमा प्रष्ट हुन आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चीन सम्बन्धमा बौद्ध धर्म एक कड़ीको रूपमा रहेको बताउनु भएको छ। नौ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई राष्ट्रको आध्यात्मिक र सांस्कृतिक सम्बन्धलाई बौद्ध धर्मले अझै घनिष्ठ बनाएको बताउनुभयो। प्रधानमन्त्री ओलीले चीनमा बौद्ध मन्दिरहरूमा नेपाली शैलीका वास्तुशिल्प र लुम्बिनीमा चिनिया बौद्ध मठको भव्यताले दिगो सम्बन्धका लागि अझै बल पुगेको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपालमा बौद्ध अध्ययनका लागि समर्पित ज्ञानको एक प्रकाश स्तम्भ लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको नानहाई बौद्ध एकेडेमी बीचको सहयोगात्मक संलग्नताले साझेदारी र साझा आकांक्षाको भावनालाई थप उचाइमा पुर्याउने बताउनुभयो। स्वास्थ्यकर्मीका लागि न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै स्वास्थ्य प्रतिष्ठान, सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक तथा निजी अस्पताललाई पत्राचार गर्दै न्यूनतम पारिश्रमिक लगायतका सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो। मेडिकल कलेज तथा स्वास्थ्य संस्थाबाट नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक लगायतको सुविधामा अन्याय भएको भनी गुनासो आएकाले स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागू गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ। तोकिएको समयभन्दा बढ़ी कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न स्वास्थ्य तथा शैक्षिक संस्थाले करार सम्झौता गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाइने, सकल शैक्षिक लब्धाङ्क पत्र कार्यालयले राख्न नपाउने र अनुभवको पत्र प्रदान गर्नुपर्ने व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ। त्यस्तै नर्सिङ लगायतका अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराइनुपर्ने पनि मन्त्रालयको निर्देशनमा उल्लेख छ। मोगलिङ पोखरा सड़क अन्तर्गत शुक्ला गण्डकी नगरपालिका दुई कोत्रे खण्डमा आजदेखि पाँच दिन सड़क अवरूद्ध हुने भएको छ। जामुने बजारदेखि कास्कीको सेती पुलसम्मको सड़क स्तर उन्नति थालिएकाले आजदेखि पुस दुई गतेसम्म बिहान आठदेखि साँझ छ बजेसम्म सवारी आवागमन बन्द हुने तनहु जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै सो कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीहरूलाई अनुरोध गरेको छ। कैलालीको टीकापुर विमानस्थल 35 वर्षपछि पर्सीदेखि नियमित सञ्चालनमा आउने भएको छ। 2046 सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल यही मंगसिर 30 गतेदेखि सञ्चालनमा आउन लागेको हो। विमानस्थलमा हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम 15 सीटका लागि सुनिश्चिततासहित सहमति गरेपछि विमानस्थल सञ्चालनमा आउन लागेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले जानकारी दिनुभयो। विमानस्थलमा मंगसिर 30 गते आइतबार पहिलो उडानपछि प्रत्येक साता आइतबार र बिहिबार एक एक उडान हुने गरी तालिका निर्धारण गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवालमसाललाई बेल्जियम र डाक्टर शिवमाया तुम्बा हाङफेलाई कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। सभामुख देवराज घिमिरेले संसदको गरिमा उचो बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ। 18 संघीय संसद सेवा दिवसका अवसरमा आज संसद सचिवालय सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले संविधानले परिकल्पना गरे अनुसार संसदीय ऐन बनाउने काममा तीव्रता दिन सबैको साथ र सहयोग जुटाउन पहल कदमीको आवश्यकता औल्याउनुभयो। सीमित साधन स्रोतका बीच पनि संसद सेवाका कर्मचारीले सम्पादन गरेको कार्यको प्रशंसा गर्दै सभामुखी घिमिरेले संसदको महत्व साकार पार्न सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जनता, सरकार र संसदको सहकारीलाई प्रभावकारी बनाउन र जनतामा संसदप्रति विश्वास कायम राख्न संसद सेवाका कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले जनप्रतिनिधिले गर्ने कामलाई संवैधानिक हिसाबले व्यवस्थित गर्ने जिम्मेवारी संसद सेवाका कर्मचारीको भएको उल्लेख गर्दै निजामती सेवा ऐन संशोधनका क्रममा संसद सेवाका कर्मचारीको भावनालाई सम्बोधन गरिने बताउनुभयो। उपसभामुख इन्दिरा राणाले जनप्रतिनिधि र संसद सचिवालयका कर्मचारी बीच अन्यश्रित सम्बन्ध रहेको चर्चा गर्दै द्विपक्षीयको एकताबद्ध प्रयासबाट मात्रै उल्लेख्य परिणाम हासिल गर्न सकिने बताउनुभयो। राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारी एकताबद्ध हुनुपर्नेमा जोड़ दिनुभयो। नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्यालले निजामती सेवा विधेयकमा संसदका कर्मचारीको वृत्ति विकासलाई उचित ढंगबाट सम्बोधन गरिने विश्वास दिलाउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई स्वच्छ एवं सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। हुम्लाको सिमकोट खानेपानी आयोजना वडा नम्बर 5, 6 र 7 को अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले दुर्गम भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बावजूद खानेपानी पहुँचको दिगो समाधानका लागि चालू आर्थिक वर्षमा सरकारले महत्वपूर्ण योजना अगाडि सारेको जानकारी गराउनुभयो। नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजदेखि शुरू भएको छ। सम्मेलन भोलिसम्म चल्नेछ। सम्मेलनमा संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले स्वास्थ्यका प्राथमिकता, बजेट, सरकारले ध्यान नदिएका यथेष्ट विषयहरूमा छलफल हुने बताउनुभयो। संघका महासचिव डाक्टर संजीव तिवारीले सम्मेलनमा विषयविज्ञ, प्रबुद्ध वर्ग, नेतृत्वकर्ता तथा सरकारवालाहरूको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्श मार्फत सैद्धान्तिक बहस हुने जानकारी गराउनुभयो। सम्मेलनमा प्रस्तुत कार्यपत्र, छलफल र निचोड़लाई एकीकृत गरी अघिल्लो वर्ष झैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत देशभरका सरकारवाला निकायमा सुझाव सम्प्रेषण गरिने आयोजकले जनाएको छ। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन भएको छ। आज बिहान 10 देखि अपराह्न 4 बजेसम्म मतदान भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतदान सम्पन्न भएपछि आजैदेखि मतगणना कार्य शुरू भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। आज केन्द्रीय समिति 10 प्रदेश समिति र 77 जिल्ला शाखा तथा 41 प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन गर्न मतदान भएको हो। चलचित्र विकास बोर्डले नुमाफुङ सहितका 10 चलचित्रलाई डिजिटाइजेशन गर्ने भएको छ। बोर्डका अध्यक्ष दिनेश डिसीले बसन्ती, बलिदान, दक्षिणा, बसाई, वीर गणेशमान लगायतका चलचित्रलाई आगामी पुस्तासम्म पुर्याउन हालको प्रविधिमा रूपान्तरण गरी आर्काइभ गरिने बताउनुभयो। असार तेस्रो साताको वर्षाले चौधर नदीमा बाढ़ी आउँदा कञ्चनपुरको बेलडाँडीमा भत्किएको नहर पुनर्निर्माणका लागि अहिलेसम्म पनि ठेक्का लाग्न सकेको छैन। नहर नबन्दा किसानलाई गहुँ र तरकारी बालीका लागि सिंचाईमा निकै समस्या भएको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको बेलडाँडीमा चौधर नदीमा आएको बाढ़ीले नहर भत्काएको 5 महिना भयो, तर अहिलेसम्म पनि यसको मर्मत भएको छैन। नहर पुनः सञ्चालनमा आउन नसक्दा किसानहरू सिंचाई सुविधाबाट वञ्चित छन्। महाकाली सिंचाई जल उपभोक्ता संघ केन्द्रीय समितिका अध्यक्ष भीम बहादुर थापा:
साउनको 27 गते विभागमा र मन्त्रालय राष्ट्रिय सिंचाई महासंघको टोली नै लगेर गएको थिए। उहाँहरूले हामी सबै फाइल अगाडि बढाउँदैछौ, काम हुँदैछ भन्नुभएको थियो, तर अहिलेसम्म केही भएको महसुस भएको छैन।
सामान्यतया गहुँ बालीमा 2-5 पटकसम्म सिंचाई गर्नुपर्ने हुन्छ। गहुँ छरेको 18-22 दिनको अवधि गहुँको मूल जरा आउने समय हो। पहिलो पटक सिंचाईको उपयुक्त बेला पनि अहिले नै भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरका कृषि अधिकृत ध्रुवराज जोशी बताउनुहुन्छ।
यदि हामीले विचार गरेर सिंचाई प्रबन्ध मिलाउन सक्यौं भने गहुँको उत्पादन यो सिंचाई प्रबन्धले गर्दाखेरि 25-30% बढ्न सक्ने हुन्छ। अहिले मूल आउने समय पहिलो सिंचाई चाहिँ व्यवस्था गर्नुपर्छ।
यहाँका किसानको समस्या बारे सरकारी अधिकारीहरूलाई प्रश्न गर्दा बजेट अभावलाई मुख्य कारण देखाउँछन्। महाकाली सिंचाई व्यवस्थापन कार्यालयका सूचना अधिकारी शालिक भूषाल र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अर्जुन कुमार बम:
ठेक्का व्यवस्थापनको प्रक्रियाको लागि आवश्यक बजेट र स्वीकृति प्राप्त भयो भने ठेक्का व्यवस्थापनमै करिब 2-2.5 महिना लाग्छ, त्यसपछि निर्माणको कार्यहरू सुचारू हुने हो। यो अब नहर सञ्चालन हुन अलिक मुस्किलै छ।
अर्थ मन्त्रालयले चाहिँ यो मनसुन भरि क्षति भएका विभिन्न संरचनाको पैसा चाहिँ विपद प्राधिकरणबाट दिने गरी भन्ने चाहिँ एक किसिमको छलफल अगाडि बढेको छ। त्यो पैसा आयो भने सम्भवतः यो मनसुन इन्डस डिजास्टरमा जिल्लामा के क्षति भएको केही पैसा जान्छ होला। त्यो भयो भने यो नहरमा प्राथमिकरण भएर आयो भने त्यसमा एडजस्ट हुन्छ होला।
सिंचाइ नहुँदा मुख्य खाद्य बाली गहुँको उत्पादन घट्नेमा किसान चिन्तित छन्। कञ्चनपुरको बेलडाँडीका किसान गंगा चन्द:
15 कट्टासम्म गहुँ लगाएर क्याउले पुनि सके अन्य पानी नआइ थिएन, बोरलाई टाढा टाढा पर्या, यहाँ नहर आयो भन्नान मात्र पानी हामी देख्दैन के गर्दा।
कञ्चनपुरमा सिंचाई नहरको अहिलेसम्म पनि ठेक्का प्रक्रिया शुरू नहुँदा किसानको समस्या समाधानमा अझै ढिलाइ हुने देखिन्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजाको शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा 33 जना भन्दा बढ़ीको मृत्यु भएको छ। विस्थापित प्यालेस्टाइनीहरू रहेको मुख्य शरणार्थी शिविरमा भएको आक्रमणमा 50 भन्दा बढ़ी घाइते भएका जनाइएको छ। गाजामा सन् 1948 8 ऐतिहासिक शरणार्थी शिविरहरू स्थापना गरिएको समाचारमा जनाइएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले फ्रान्सवा भेरूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ। गत हप्ता प्रधानमन्त्री मिचेल बार्नियरले विश्वासको मत प्राप्त गर्न नसकेपछि आज राष्ट्रपति म्याक्रोले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो। नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै तत्कालका लागि राजनैतिक संकट साम्य हुने र राजनैतिक अस्थिरता अन्त हुने अनुमान गरिएको छ। गठन भएको तीन महिनामै बजेट पारित गर्न नसकेका कारण बार्नियरको सरकार विघटन भएकोले नयाँ प्रधानमन्त्रीका सामु सरकारलाई पूर्णता दिएर आगामी वर्षको बजेट पारित गर्नु मुख्य चुनौती रहेको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेनले सिरियामा बसर अल असदको पतनपछि इस्लामिक स्टेट आईएसको पुनरुत्थान विरूद्ध काम गर्नु अत्यावश्यक भएको बताउनु भएको छ। बसर अल असदको सरकार ढलेपछि सिरिया संकटबारे छलफल गर्न दोस्रो चरणको भ्रमणका क्रममा टर्कीका विदेश मन्त्री हाकान फिदानसँग अन्कारामा भएको भेटवार्तापछि उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। ब्लिङकेनले संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो, हाम्रो देशले धेरै मेहनत गरेको छ र आईएसआईएसको क्षेत्रीय खलिफाको उन्मूलन सुनिश्चित गर्न धेरै वर्ष प्रयास गरेको छ र ती प्रयासहरू जारी राख्न अनिवार्य छ। जवाफमा फिदानले टर्की सिरियामा जतिसक्दो चाँडो स्थिरता सुनिश्चित गर्न र जिहादीहरूलाई त्यहाँ आफ्नो पकड जमाउनबाट रोक्न प्रतिबद्ध रहेको बताउनु भएको थियो। आर्थिक समाचारको
साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
बुधबारबाट काठमाडौँमा जारी 15 दक्षिण एसियाली आर्थिक सम्मेलन विभिन्न निष्कर्षसहित शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ। साउथ एसिया वाच अन ट्रेड इकोनोमी एण्ड इन्भाइरोमेन्ट साउथीको आयोजनामा दक्षिण एसियाली क्षेत्रका र त्यसभन्दा बाहिरका 100 बढी प्रतिष्ठित अर्थशास्त्री, नीति निर्माता र नागरिक समाजका अगुवाहरूको सहभागितामा भएको सम्मेलनमा हरित अर्थतन्त्र, यस क्षेत्रको हरित रूपान्तरण तथा समावेशी विकास, दिगो व्यापार लगायतका विभिन्न विषयहरूमा कार्यपत्र प्रस्तुत गरी छलफल भएको थियो। शुक्रबार आयोजित समापन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दक्षिण एसियाले आफ्ना व्यापार नीतिहरूमा पुनर्विचार गर्नु आवश्यक भएकोमा जोड़ दिनुभयो। उहाँले कमजोर क्षेत्रको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्नेमा समेत जोड़ दिनुभयो। अध्यक्ष ढकालले दक्षिण एसिया संसारकै तीव्र आर्थिक वृद्धिको क्षेत्र मध्ये एक भए पनि व्यापार र लगानी प्रवाहका हिसाबले सबभन्दा कमजोर क्षेत्रको रूपमा रहेको उल्लेख गर्नुभयो। जलवायु योजना कार्यान्वयनका लागि सन् 2030 वार्षिक 200 अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान रहेको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो। नेपाल र भारत बीचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि निर्माण भएको नयाँ बुटवल बर्दघाट 220 केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। नवलप्रासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका 13 सूर्य बस्ती स्थित नयाँ बुटवल सब स्टेशनबाट सोही जिल्लाको बर्दघाट नगरपालिका 5 सम्मको 21.5 किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा आएको छ। चितवनको भरतपुर नगरपालिका 11 आँपटारी स्थित नयाँ भरतपुर सब स्टेशनदेखि नयाँ बुटवल सम्मको 220 केभी प्रसारण लाइन चार्ज गरी सञ्चालन गरिएको हो। नयाँ बुटवल बर्दघाट प्रसारण लाइन सञ्चालनमा आएसँगै नयाँ बुटवलबाट हेटौडासम्म 200 केभी प्रसारण लाइन पूर्वाधार संरचना तयार भएको छ। प्रसारण लाइनले करिब 1200 मेगावाट विद्युत भार बोक्न सक्नेछ। नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य घटेको छ। यस दिन छाप भएको सुनको मूल्य प्रतितोला 1200 र चाँदी प्रतितोला 65 रूपियाँले घटेर कारोबार भएको छ। बिहिबार सुन प्रतितोला 1,54,200 रूपियाँमा कारोबार भएकोमा शुक्रबार प्रतितोला 1,53,000 रूपियाँमा कारोबार भएको छ। झापा जिल्लामा यस वर्ष 937.67 मेट्रिक टन कोदो उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार 726.88 हेक्टर क्षेत्रफलमा उक्त परिणामको कोदो उत्पादन भएको हो। यस वर्ष झापामा प्रति हेक्टर 1.29 मेट्रिक टनका दरले कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो। जिल्लामा स्थानीय तहले कोदो उत्पादनका लागि किसानहरूलाई प्रोत्साहन र विभिन्न अनुदानहरू उपलब्ध गराएका छन्। भद्रपुर नगरपालिकाले यस वर्ष कोदो खेतीका लागि 251 कट्ठा क्षेत्रफलमा प्रति कट्ठा 1,000 का दरले प्रोत्साहन स्वरूप किसानलाई अनुदान दिएको नगरपालिकाको कृषि शाखाका अधिकृत सुमन बिमरीले जानकारी दिनुभयो। परम्परागत रूपमा पशुपालन गरी दुग्ध उत्पादन गर्दै आएका बागलुङका किसानहरू दुग्ध उत्पादनमा आधुनिक प्रविधिसँग जोडिन थालेका छन्। जिल्लाको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका 1,600 जना किसान प्रविधिको प्रयोग गरी दुग्ध उत्पादनमा जोडिन पुगेका हुन्। धवलागिरी सामुदायिक स्रोत विकास केन्द्र बागलुङ र प्राक्टिकल एक्सन नेपालको सहकार्यमा उपकरण उपलब्ध गराएपछि दुई पालिकाका 8 दुग्ध उत्पादन सहकारीमा आबद्ध र 42 व्यक्तिगत फार्म सञ्चालन गर्दै आएका किसानलाई उपकरण उपलब्ध गराइएको छ।
आर्थिक समाचारका साथ रहनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
काठमाडौँमा जारी नेपाल प्रिमियर लीग एनपीएलमा विराटनगर किङ्ससँग चितवन राइनोस पराजित भएको छ। शुक्रबार भएको खेलमा विराटनगरसँग चितवन 51 रनले पराजित भएको हो। यो सँगै चितवनले प्लेअफ पुग्न जनकपुर बोल्डसँग खेल कुर्नुपर्ने भएको छ। विराटनगरले भने प्लेअफ पुग्ने सम्भावना जीवितै बनाएको छ। छ खेल खेलेको चितवन 6 अङ्क छ। विराटनगरले समान खेलबाट 4 अङ्क पुर्याएको छ। विराटनगरले दिएको 182 रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित 20 ओभरमा 6 विकेट गुमाउँदै 130 रन बनायो। अर्को खेलमा कर्णाली एक्सले लगातार 4थो जित हासिल गरेको छ। लुम्बिनी लायन्सलाई कर्णालीले 5 रनले पराजित गरेको हो। यो सँगै एनपीएलको प्लेअफ समीकरण झन जटिल बनेको छ। 10 अङ्कसहित जनकपुर बोल्ड्स प्लेअफमा पुगिसक्दा 2 खेल खेल्न बाँकी सुदूरपश्चिमको 8 अङ्क छ। कर्णालीले पनि समान अङ्क पुर्याएको छ। 2 खेल खेल्न बाँकी चितवन राइनोजको 6 अङ्क छ। त्यस्तै काठमाडौँ गोर्खाज र पोखरा एडभेन्चरको समान 4 अङ्क छ। यो सँगै लुम्बिनीले 2 अङ्कसहित एनपीएल टुङ्ग्याएको छ। कर्णालीले दिएको 129 रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 123 रन मात्र बनाउन सक्यो। भारतको क्यालिकट हिरो सेन्टर एसियन भलिबल एसोसिएसन काबा पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार त्रिपुरा स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कबड्डलमा सम्पन्न पहिलो सेमी फाइनलमा क्यालिकटले इरानको U18 टोलीलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। लिग चरणका 4 खेलमा 7 अङ्क जोडेको क्यालिकट तेस्रो स्थानमा रहेर सेमी फाइनल प्रवेश गरेको थियो। इरानको युवा टोली भने 1 खेल पनि नहार्दै सेमी फाइनल प्रवेश गरेको थियो। क्यालिकटले शनिबार हेल्प नेपाल र एचडीसी बीचको विजेतासँग फाइनल खेल खेल्नेछ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि हाल देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 21.7 डिग्री सेल्सियस, न्यूनतम 6.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 19.7 डिग्री सेल्सियस, न्यूनतम 3.1 डिग्री सेल्सियस। पोखराको अधिकतम 18.5 डिग्री सेल्सियस, न्यूनतम 6.2 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 22.3 डिग्री सेल्सियस, न्यूनतम 3 डिग्री सेल्सियस र दिपायलको अधिकतम 23.8 डिग्री सेल्सियस, न्यूनतम 5 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। समावेशी र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूल लक्ष्य भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न सबै स्वास्थ्य संस्थालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। मोगलिङ पोखरा सड़क अन्तर्गत कोत्रे खण्डमा आजदेखि 5 दिन बिहान 8 देखि साँझ 6 बजेसम्म सवारी आवागमन बन्द हुने। इजरायलले गाजाको शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा 33 भन्दा बढ़ीको मृत्यु। र एनपीएल क्रिकेटमा विराटनगर किङ्सद्वारा चितवन राइनोज र कर्णाली एक्सद्वारा लुम्बिनी लायन्स पराजित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।